नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी. अनौपचारिक क्षेत्र सेवा केन्द्र एन्सेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 मेगा हाउसबाट हरेक मंगलबार बिहान 7:30 बजेबाट 8 बजेसम्म र रेडियोको आवृत्ति 102.6 मेगा हाउसबाट मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ. तपाईँ www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ. आजको कार्यक्रममा हामी अनौपचारिक क्षेत्र सेवा केन्द्र एन्सेकले नोभेम्बर 25 10 डिसेम्बरसम्म इन्सेक अनलाइनमा प्रकाशित भएका महिला तथा बालबालिका विरुद्ध भएका हिंसा सम्बन्धी घटनाको अध्ययन प्रतिवेदनको सेरोफेरो र जातीय हिंसा र लैङ्गिक विभेदको सेरोफेरोमा केन्द्रित रहेर प्रदेशसभा सदस्य माननीय प्रभा कोइराला,
अब हामीले छोरी चेलीहरूका विषयमा साह्रै गम्भीर बन्न परेको छ, कसको विश्वास गर्ने? सँगसँगै हिँड्यो, कहाँसम्मको यात्री हो थाहै हुँदैन.
राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रदेश कार्यालयका निर्देशक चन्द्रकान्त चापागाई, सामाजिक विकास मन्त्रालय शिक्षा महाशाखा प्रमुख तोया लामसाल, प्रहरी निरीक्षक महिला तथा बालबालिका ज्येष्ठ नागरिक सेवा प्रमुख जोनु गुरुङ र नौलो बिहानी पोखरा कार्यालयका प्रमुख रजनी थकालीले व्यक्त गरेका कुरा प्रस्तुत गर्नेछौ. लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने मूल नाराका साथ यो वर्षको लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानहरू सञ्चालन भए. 2054 सालबाट नेपालमा हरेक वर्ष मनाउँदै आइएको यस अभियानको मुख्य उद्देश्य भनेकै लिङ्गको आधारमा हुने हिंसाको न्यूनीकरणका लागि सचेतना अभिवृद्धि गर्नु नै हो. सरकारी तथा गैर सरकारी क्षेत्रबाट हरेक वर्ष नोभेम्बर 25 डिसेम्बर 10 विभिन्न कार्यक्रम आयोजना गरी अभियान सञ्चालन गरिएको हो. नेपालको संविधान 2072 धारा 38 उपधारा 30 महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमका हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने कुरा उल्लेख गरेको छ. महिलामाथि हुने घरेलु हिंसा नियन्त्रण र कसुर सजाय ऐन 2066 जारी भई लागू भएको छ. लिङ्गको आधारमा महिला तथा बालबालिकामाथि हुने हिंसा र हत्याका घटनामा वृद्धि हुँदै आएका विभिन्न तथ्याङ्कले देखाएका छन्. महिला अधिकारको कानूनी र नीतिगत व्यवस्था सकारात्मक हुँदै आएको भए पनि कार्यान्वयनको अवस्था सन्तोषजनक मान्न सकिन्न. महिलाको राजनीतिक सहभागिताको अवस्थामा भने केही सुधार भएको छ. यति हुँदाहुँदै पनि नेपालका महिला विभिन्न खालले संरचनात्मक एवं लैङ्गिक हिंसाबाट जसरी आक्रान्त हुँदै आएका छन् त्यो भने भयावह नै छ. मानवाधिकार अनुगमन र मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अनुगमन गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सन् 2020 नोभेम्बर 25 डिसेम्बर 10 इन्सेक अनलाइनमा प्रकाशित महिला तथा बालबालिका विरुद्ध भएका हिंसात्मक घटनाहरूका आधारमा प्रतिवेदन पनि तयार पारेको छ. घटनाको प्रकृति हेर्दा घटनाहरू यत्रतत्र सर्वत्र नै घटेको अवस्था देखिन्छ. अभिलेखित घटना अनुसार 2 वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेकोदेखि 71 वर्षीय महिलालाई बलात्कार प्रयास गरेको सम्मका रहेका छन्. इन्सेक अनलाइनमा प्रकाशित समाचार अनुसार पीडितहरूमध्ये 10 वर्ष मुनिका 12 जना, 11 वर्षदेखि 20 वर्ष उमेर समूहका 14 जना, 21 वर्षदेखि 30 वर्षसम्म 8 जना, 31 वर्षमाथिका 5 जना गरी 39 जना रहेका छन्. नेपाली समाजमा भएका सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तन, मानिसमा वृद्धि भएको चेतना स्तर, साक्षरतामा भएको वृद्धि, कानूनी तथा प्रशासनिक संयन्त्रमा गरिएको सुधारका प्रयासले जनमानसमा महिलाप्रतिको दृष्टिकोणमा आएको परिवर्तन, समाज तथा घरभित्र गरिने व्यवहार र कानूनी संयन्त्रमा गरिएको सुधारले महिला हिंसाका घटना प्रकाशमा ल्याउन मद्दत पुगेको छ. यद्यपि निरन्तर रूपमा सार्वजनिक भइरहेका महिला हिंसा र ज्यादतीका घटनालाई अध्ययन गर्ने हो भने कानूनी र संरचनागत सुधारको आवश्यकतालाई भने नकार्न सकिँदैन. सामाजिक संरचना र बनौटले महिलामा पारेको असरलाई भने कानूनी तौरबाट मात्रै समाधान गर्न सकिँदैन भन्ने विभिन्न घटना र तथ्य तथ्याङ्कले देखाएका छन्। कानूनमा भएका सुधारसँगै कानून कार्यान्वयन गर्ने निकायका अधिकारीको व्यवहारमा समेत सुधारको खाँचो रहेको छ भन्न सकिन्छ. महिलाहरू घरेलु हिंसाबाट प्रताडित भए पनि मेलमिलापको प्रावधानले गम्भीर घटनामा पनि ध्यान दिइने गरिएको छैन. घरायसी काम गर्दा गर्दै जंगलमा घाँस दाउरा लिन गएको बेलामा र घरमा एक्लै भएको मौका छोपेर अधिकांश बलात्कार जन्य अपराधहरू हुने गरेका छन्। स्थानीय स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई विशेष प्रकारको तालिम प्रदान गरी बलात्कारका घटनाको परीक्षण वैज्ञानिक तरिकाले गर्न सक्षम बनाउनु अहिलेको टटकारो आवश्यकता हो. महिलाको स्वास्थ्य र त्यसको संवेदनशीलताप्रति राज्यको पहुँच र विस्तार गर्नुपर्ने अर्को महत्वपूर्ण विषय हो. राज्य एक्लैले महिलामाथि हुने हिंसाका घटना र त्यसबाट सिर्जित हुने समस्याको समाधान गर्न कठिन छ. गैर सरकारी र राज्यका निकायका यति धेरै प्रतिबद्धताका बावजुद पीडितको संख्या बढ्दै जानु गम्भीर सरोकारको विषय हो. हुन त यसबीचमा अपराध विरुद्ध उजुरी गर्ने चेतनामा पनि वृद्धि भएको छ. तर पनि स्थानीय प्रहरीमा पीडितलाई मेलमिलाप गर्न दबाब दिने र समाजमा पनि उल्टै पीडितलाई घटना ढाकछोप गर्न लगाउने प्रवृत्ति कायम रहेको हाम्रो अनुगमनमा पाइएको छ। यस्ता घटनालाई निरुत्साहन गर्नु अर्को प्रमुख विषय बनेको छ। महिला र बालबालिकामा भएका घटनाहरूको संस्थागत रूपमा हेर्दा बलात्कारमा 10 जना महिला र 14 जना बालिका गरी जम्मा 24 जना, बलात्कारको प्रयासमा 2 जना महिला, यौन दुर्व्यवहारमा 9 जना बालिका, कथित बोक्सीको आरोपमा 1 जना महिला, हत्यामा 1 जना महिला र 1 जना बालिका गरी 2 जना, बाल विवाहमा 1 जना बालिका गरी जम्मा महिला 14 जना र बालिका 25 जना गरी 39 जना पीडित भएको इन्सेकको तथ्याङ्कले देखाएको छ। अबको दिनमा हामी सबैको समन्वय र सहकार्यका यी सुझावहरूलाई मनन गरेर काम गर्न अत्यावश्यक भइसकेको छ। पीडित केन्द्रित महिला मैत्री कानून निर्माण र कार्यान्वयनको वातावरण निर्माण गर्नुपर्ने, छिटो न्यायका लागि अदालती कार्यवाही द्रुत गतिमा हुने व्यवस्था मिलाउनुपर्ने, बलात्कार बलात्कारका प्रयास यौन दुर्व्यवहारका घटनाका उजुरीको हदम्याद बढाउनुपर्ने, यस्ता अपराधलाई गाउँ स्तरसम्म मिलाउने, सरकारका राष्ट्र सेवक लगायत अन्यलाई कानूनी कार्यवाहीको प्रावधान राखी कानून तर्जुमा गर्नुपर्ने, कथित बोक्सीको आरोपमा गरिएका प्रताडना र दुर्व्यवहारबाट भएको मानसिक सामाजिक पारिवारिक पीडाबोधको कुनै हर्जना हुन सक्दैन, यस्ता पीडितको पुनर्स्थापनाका लागि राज्यले सहायता गर्नुपर्ने, बहुविवाह पीडित महिलालाई सहजै कानूनी सेवा र आर्थिक आत्मनिर्भरताका लागि सहयोग गर्नुपर्ने, हिंसा पीडित महिलालाई संरक्षण गर्न ल्याइएको संरक्षण गृहलाई 753 स्थानीय सरकारमा व्यवस्थित गर्नुपर्ने, साथै यस्ता महिलालाई आर्जन आय आर्जन तथा रोजगारका लागि राज्यले नीति निर्माण गर्नुपर्ने, स्थानीय न्यायिक समितिले कानूनी सचेतना अभिवृद्धि गर्न र पीडितको न्यायका लागि विधिपूर्वक पहल कदमी लिनुपर्ने, अन्तर्राष्ट्रिय सन्धि सम्बन्धी प्रतिबद्धताको लागि राष्ट्रिय कानूनहरूमा सोही अनुरूपको परिमार्जन गर्नुपर्ने र कानून कार्यान्वयनमा कडाई गर्नुपर्ने, लिङ्गको आधारमा हुने हिंसाका घटनाको उजागर गर्न र न्यायिक प्रक्रियामा सहयोग गर्न नागरिक समाज सञ्चार माध्यम लगायत सरकारवालाहरू सक्रिय हुनुपर्ने आवश्यकता रहेको छ। अब केही मानवाधिकार समाचार। मानवाधिकार रक्षक दिवसको सन्दर्भमा इन्सेक, गण्डकी प्रदेश, राष्ट्रिय मानवाधिकार आयोग, नेपाल पत्रकार महासंघ, एडभोकेसी फोरम, मानवाधिकार रक्षक संरक्षण र प्रवर्धन केन्द्र पोखरा, शान्तिका लागि नागरिक समाजका सञ्जाल पोखराको संयुक्त आयोजनामा मंगसिर 24 गते पोखरामा भएको COVID-19 मानवाधिकार रक्षकमा पारेको असर विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो। 72 अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा गण्डकी प्रदेशमा मानवाधिकारको अवस्था र सरकारवालाहरूको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम मंगसिर 25 गते सम्पन्न भयो। कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी विश्वा गुरुङले मानिसको बाँच्न पाउने अधिकारको सुनिश्चितता नै मानवाधिकारको पहिलो शर्त रहेको बताउनु भएको थियो। सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश र इन्सेकको आयोजनामा प्रदेशका 11 जिल्लामा कार्यक्रम सम्पन्न गरिएको छ। इन्सेक तनहुँको आयोजनामा स्वास्थ्य अधिकार सम्बन्धमा सरकारवालाबीच अन्तर्क्रिया कार्यक्रम मंगसिर 24 गते भानुनगरपालिकामा सम्पन्न भयो। नगरपालिकाले स्वास्थ्य सम्बन्धी तयार गरेको नीति, कार्यक्रम र कार्यान्वयनको अवस्था तथा स्वास्थ्यको क्षेत्रमा सञ्चालन भइरहेका कार्यक्रमको बारेमा सरकारवालाहरूलाई जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा नगरपालिकाका उपमेयर आशा थापाले स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएको हुँदा नगरपालिकाले पनि नागरिकको स्वास्थ्यको अधिकारलाई प्राथमिकतामा राखेर योजना बनाएको बताउनुभयो। लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानका सन्दर्भमा बागलुङको काठेखोला गाउँपालिकाका 8 जना महिलालाई सम्मान गरिएको छ। गाउँपालिकाका 8 वडामा 1 जनाको दरले अति विपन्न तथा एकल 8 जना महिलालाई छनौट गरी सम्मान गरिएको हो। काठेखोला गाउँपालिकाको आयोजना तथा काठेखोला गाउँपालिका स्तरीय महिला समन्वय समिति र इन्सेक बागलुङको समन्वयमा 8 जना महिलालाई मंगसिर 25 गते सम्मान गरिएको हो। लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको अन्तिम दिन 8 महिलालाई नगद र दोसल्ला सहित सम्मान गरिएको काठेखोला गाउँपालिका 8 का वडा अध्यक्ष तथा गाउँपालिका स्तरीय महिला समन्वय समितिका संयोजक चित्रा श्रीष्ठले जानकारी दिनुभयो। प्रत्येक महिलालाई 5,000 रुपियाँ नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो। वडाभित्र विपन्न र एकल महिला मध्येबाट छनौट गरी 1 जनालाई सम्मानका लागि गाउँपालिकामा सिफारिस गरिएको हो।
संसार घेरै फेरियो जामा। रोक्नुहोस्। एक दुई तिन चार पाँच छ सात, चारजनाको सिटमा सातजना, त्यसमाथि वृद्ध र केटाकेटी पनि। आफ्नो चिन्ता नभए पनि कम्तीमा उहाँहरूको त स्वास्थ्यको ख्याल राख्नुहोस्।
के गर्ने सर, चाडबाडको बेला छ।
चाडबाड भनेर कोरोना भाइरसले त छुट दिँदैन होला त।
त्यो त हो, सरी सर।
बिरामी, बाल बालिका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र भिडभाडबाट टाढै राखौ। चाड पर्व मनाउँदा सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिऊ।
स्वस्थ जीवन र सुरक्षित समाज नै सबभन्दा ठुलो पर्व हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इनसे।
कार्यक्रममा अब प्रदेश सभा सदस्य माननीय प्रभा कोइराला, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका निर्देशक चन्द्रकान्त चापागाई, सामाजिक विकास मन्त्रालय शिक्षा महाशाखा प्रमुख तोया लम्साल, प्रहरी निरीक्षक, महिला तथा बालबालिका ज्येष्ठ नागरिक सेवा प्रमुख जोनु गुरुङ र नौलो बिहानीका कार्यालय प्रमुख रजनी थकालीद्वारा व्यक्त गरिएका कुरा अबको क्रममा।
स्वयं परिवर्तन भनेको नै समाज परिवर्तनको एउटा रूप हो। समाज परिवर्तन भनेको नै देश परिवर्तन हो। आचरण शुद्ध त हामीले गर्नुपर्ने होला नि त। आचरण शुद्ध भनेको त्यही हो नि। हिजो बाबुबाजेहरूले खाना खाँदाखेरि कमिलो आउँछ, झिँगा आउँछ भनेर भातको वरिपरि, थालको वरिपरि पानी छम्किएर खाने चलन त हो नि त। पञ्चगाँस खाने, गल्नलास भनेर खाने हो। वरिपरि पानी छर्केर खाने भनेको किरा फटेङ्ग्राले आक्रमण नगरोस् भनेर खाने हो। त्यो हो नि त आचरण। त्यहाँबाट सिक्यौँ नि त हामीले आचरण। धेरै बोल्छौँ तर सो परिवर्तन हुनका लागि हल्ला गर्ने होइन साथीहरू। सो परिवर्तन भनेको आफै परिवर्तन भएर जाने हो। देशले निकास लिन्छ, विश्वास गर्ने हो। जवाफदेही त तपाईँ हामी हुने होला नि त। त्यस कारणले गर्दाखेरि पनि तपाईँ हामीहरू अझ बढी जिम्मेवार हुनुपर्ने मैले महसुस गरिरहेको छु। त्यसो गर्न सकियो भने विभेदका कुरा आउँदैन। बजारका कुरा हेर्ने हो भने सम्भ्रान्त परिवारका छोरी बुहारीहरूमा असाध्य ठुला हिंसाका घटनाहरू छन्। ती महिला छोरी चेलीहरूले आफ्ना घटनालाई बाहिर ल्याउन सक्दैनन्। सात पुस्तासम्म मेरो बेइज्जत हुन्छ भनेर ती घटनालाई बाहिर ल्याउन सकेका छैनन् नि। तपाईँ आइदिनुहोस् न, थोरै बोलिदिनुहोस् न, तपाईँ भन्दा नि सक्नुहुन्न उहाँहरू। ती महिलाहरूलाई न्याय कसरी दिने? 16 दिने अभियानले धेरै चर्चा पाएको छ। सरकार सहित संयुक्त आयोजनमा कार्यक्रम गर्नु भएको छ र यी कार्यक्रमहरूले महिलाहरूलाई सचेत बनाएको छ, समाजका मान्छेहरूलाई सचेत बनाएको छ। तर सचेत भाषणमा मात्रै सचेत भएको अवस्था छ है। अब हामीले छोरी चेलीहरूका विषयमा साह्रै गम्भीर बन्न परेको छ। म आफ्नो तर्फबाट सुझाव दिन पर्ने ठाउँमा पनि म जिम्मेवार ढङ्गले सुझाव दिइरहेकै छु। अझै कहीँ चुकेँ भने पनि तपाईँहरूले औल्याइदिन पर्छ भन्ने पनि म विषय राख्न चाहन्छु। COVID-19 त सिधै असर पारेको छ महिला र बालबालिकाहरूलाई, पुरुषहरूलाई नि पारेको छ। किनभने मृतकको संख्या रिमेन धेरै पुरुषहरू जति भएको हामीले देखिरहेका छौँ तथ्याङ्कमा। महिलाहरू अझ कम छन्, बालबालिका पनि केही मात्रामा छन्। व्यवस्थापन गर्दा गर्दै पनि कतिपय सवालमा कमी कमजोरी हुनु भनेको नागरिक पनि सचेत हुनुपर्छ, सचेत हुनुपर्छ। मलाई यस्तो रोग लाग्दैछ भन्ने भइसकेपछि कति विषयमा सतर्कता अपनाउने भन्ने कुरो, एकदमै कोसँग सम्पर्कमा रहिरहने भन्ने कुरो हामी आफैले पनि जान्न पर्ने रहेछ। हेर्नुहोस्, त्यसो गर्न सकियो भने धेरै सजिलो हुन्छ जस्तो मलाई लागेको छ। अब हामीले मानसिक विकास गर्न पर्यो, मानसिक रूपमा पनि हामी विकसित हुन पर्यो। मानसिक रूपको विकास भनेको अबको दुनियाँ भनेको लैङ्गिक हिंसा विरुद्धको दुनियाँ हुनु पर्यो। अबको दुनियाँ भनेको जातीय विभेदको अन्त्य गर्ने विकास हुनु पर्यो। अबको विकास भनेको हरेकले हरेकलाई सप्रेम निस्वार्थ माया गर्ने भावनाको विकास हुनु पर्यो। त्यसो गरेर जान सक्यौँ भने साँच्चै तपाईँ हामीले खोजेको, तपाईँ हामीले रोजेको समृद्ध नेपाल, सुखी नेपाली को परिकल्पना हामीले पूरा गर्न सक्छौँ भन्ने मलाई लाग्छ। हिंसा धेरैतिर छ, विगतमा पनि हिंसा नभएको होइन, विगतमा झन् धेरै हिंसा थियो। विगतमा इज्जत जान्छ भन्ने डरले हिंसा बाहिर आउँदैनथे, अहिले अलिकति हिंसा बाहिर आउन थालेका छन्। सम्रान्त परिवारको हिंसा अझै बाहिर ल्याउन जरुरी छ भन्न चाहन्छु। र अहिले त हिंसा एसिड हेर्नु, नयाँ नयाँ ढङ्गका हिंसा पनि हुन थाले, एसिड प्रकरण पनि आए। मन नपर्ने बित्तिकै हेर्नुहोस् त कति खतरा, अनुहारै बिगारिदिने। अब नयाँ नयाँ हिंसाहरू आउँदैछन्, कोही कोही कसैलाई कोही मन परेर अनि कोही मन पराइएको व्यक्तिले तँलाई मन पराएन भनेर भन्ने बित्तिकै तेरो बेइज्जत गरिदिउँ, सात पुस्ता बेइज्जत गरिदिन्छु, तेरो सञ्जालमा हालेर तेरो बेइज्जत गरिदिन्छु भनेर सम्मका हिंसाहरू आइसके कि। तपाईँ हामीले देखेका मात्रै अब हिंसा होइन, अनेक अनेक दूरदराजका हिंसाहरू पनि अब आउँदैछन्। त्यस कारणले सचेतना भनेको हरेक क्षेत्रमा सचेत भएर सचेतना अप्नाउनु पर्ने बेला आएको छ। हामीले ऐक्यबद्धता जाहेर गरौँ, मैले हिंसा कसैलाई गर्दिनँ, म हिंसा गरेको पनि सहन्न, म हिंसा गरेको टुलु टुलु हेरेर बस्न सक्दिनँ भन्ने यी विषयहरूलाई हामीले प्रतिबद्धताका साथ जाहेर गरौँ के।
मेरो अब्जर्भेसनमा चाहिँ जातीय विभेदको स्वरूप परिवर्तन भएको छ, विभेद अद्यापि छ हामी कहाँ। उदाहरणको लागि भनौँ भने म कुनै दलित समुदायको अथवा दलित परिवारको सदस्यको घरमा म गएँ भने उहाँहरूले मलाई पानी खान दिनुभयो भने तपाईँ दलित हो, तिमी दलित हो, तिमी दलितले दिएको कारणले गर्दाखेरि म ब्राह्मणको छोरालाई त पानी दिने, मलाई पानी त म खान्न भनेर त मैले भन्न सक्दिनँ। पहिला भनिदिन्थ्यो होला, है त पहिला पानी दिनै दिनुहुन्थेन होला, किनभने उनीहरूले पानी खाँदैन भनेर दिनुहुन्थेन होला, होइन। तर अहिले चाहिँ मैले के गर्छु भने नि, मैले भर्खरै पानी पिएर आएको होइन, मैले भर्खरै मलाई तिर्खा लागेको छैन, भर्खरै पानी पिएर आएको भनेर मैले खाइदिँदै, मैले एउटा जो एउटा मात्रै सामान्य एउटा नर्मल चाहिँ मैले इक्जाम्पल मैले दिनुहुन्छ हामी कहाँ यो अध्यापी चाहिँ, किनभने स्वरूप परिवर्तन त भयो नि। जस्तै मठ मन्दिरमा पूजा गर्न जाने सन्दर्भमा कुनै दलित समुदायको महिला अथवा कुनै व्यक्ति चाहिँ पूजा गरेर गइरहेको अवस्थाहरू छ भने ऊ पूजा गरेर फर्किसके पछाडि अथवा पूजा गरेर जानुभन्दा अगाडि नै त्यो खालको हिसाबले चाहिँ हामीले चाहिँ रोल प्ले गरिरहेको अवस्थाहरू चाहिँ देखिन्छ। अर्को हामी कहाँ जातीय विभेदको अर्को पराकाष्ठ हेर्ने भने कोठा भाडामा नपाउने, म फलानु ऊ हो भन्ने चाहिँ पहिला मान्छेले सोद्धाखेरि चाहिँ के छन् कि जात सोध्छ, जात सोध्ने गर्छ कोठा भाडामा। यो व्यापक समस्या छ, नेपालगञ्ज एरियामा पनि यो समस्या छ, बुटोल एरियामा पनि समस्या छ, मलाई लाग्छ यो गण्डकी क्षेत्रमा पनि त्यो समस्याबाट अझ मेरो आफ्नो अब्जर्भेसन हो त गण्डकीमा पनि अझ बागलुङ जिल्लामा चाहिँ बढी मात्रामा जिल्ला चाहिँ बढी प्रभावित छ जाति विभेदको पर्ने छ। पोखरामा पनि होला, अन्यत्र जिल्लाहरूमा पनि यो खालको अवस्था चाहिँ छ। हामी यहाँ चाहिँ कुनै गयो यो म जाति भनेर आफ्नो जात प्रष्ट रूपले खोलेर मलाई कोठा भाडामा चाहियो भनेर भन्यो भने अथवा पहिला थाहा छैन पछि चाहिँ यो दलित हो भन्ने थाहा भयो भने चाहिँ कोठा छैन अथवा कुनै न कुनै उपाएर तिमी दलित भएको कारणले गर्दा म कोठा दिन्न भन्दैन, किनभने त्यो चाहिँ त्यो त्यही नै हो स्वरूप परिवर्तन भने। तर अब दलित हो भन्ने थाहा भयो भने भोलिपल्ट के गरिहाल्छ त भन्दा मलाई यो कोठा चाहियो अथवा मेरो श्रीमतीले यो भनिसकेर छ पहिले अथवा मेरो श्रीमानले अर्कैलाई दिइसकेर छ भनेर हामीले साइड लगाउने कामहरू गर्नुहुन्छ। र समष्टिगत रूपमा के भने मानसिक रोग र सामाजिक समस्या यी दुईटै कुरा हो, यो समस्या चाहिँ छ हरेक वर्ग समुदायहरूकोमा छ, ब्राह्मण जातिहरूमा पनि त्यो छ, अझ जैसीमा पनि तल्लो भाते र माथिल्लो भाते के बाह्र पत्रे कति पत्रे भन्ने छ। रुकुमको जाजरकोटको कुराहरू गरौँ, त्यो चाहिँ के हो भने राष्ट्रिय मानवाधिकार आयोगको टोलीमा म त्यो घटनाको सन्दर्भमा म आफै पनि गएको थिएँ। त्यसको अब पछिको घटनाको प्रकृति सम्मानित होला, त्यो अनुसन्धान भइरहेछ, त्यहाँबाट आउला, त्यो आफ्नो ठाउँमा फैसला होला। तर जड चाहिँ के हो भने जातीय विभेदको आडमा घटेको घटना हो, जिस चाहिँ थियो। र कोभिड-19 कुरो जोड्दाखेरि चाहिँ के हो भने जुन प्रेमिका थिइन् नवराज विगको प्रेमिका, उनी स्कुलमा पढ्थिन्, धेरै गरेर बस्थिन्, समर उनीहरू आउने जाने, अब नवराज विगको घरमा पनि जाने आउने सबै कुराहरू भएको छ। पछि चाहिँ यो विक हो अथवा दलित हो भन्ने थाहा भइसके पछाडि केटी पक्षकाले चाहिँ त्यसलाई त्यो ब्रेकडाउन गर्न खोज्छन्, धेरै प्रयास गर्छन्। यो लकडाउन भइसके पछाडि त विद्यालय बन्द भयो, अब कोठामा त बसिरहनु भएन, अनि उनी घरमा जान्छन्। अब डाँडावारी पारी छ जाजरकोट र तपाईँको रुकुम जिल्ला, अनि उनी आफ्नो घरमा गइसके पछाडि के छ भने प्रेमी प्रेमिका बिच डाइलग गर्ने स्वाभाविक रूपले केटाले धेरैमा उसमा चाहिँ केटीसँग सम्पर्क गर्न खोज्छ, तर केटीलाई सम्पर्क विच्छेद गराउने कामहरू भएको हुन्छ, र अनि पछि केटाहरूको ग्रुप नै पटक पटक गएको हुन्छन् केटाहरू। जिस चाहिँ के हो भने यदि त्यसमा चाहिँ दलित समुदायको व्यक्ति नभइकन अरू कुनै ठगुरी नै केटा भएको भए पनि मलाई लाग्छ उनीहरूको त्यो प्रेमले सार्थकताको रूप लिन सक्थ्यो त्यही भन्ने मलाई लाग्छ। अझै पनि अन्य ब्राह्मण जातिहरू पनि छ नभए होइन, तर त्यो चाहिँ अहिले लगभग सामान्य भइसकेको छ। जिस्टमा चाहिँ यसको के हो भने हामी कहाँको ठुलो समस्या भने चाहिँ कानुन कार्यान्वयनको अभाव ठुलो समस्या, एकदम स्ट्रेन्थेन बनाउनु पर्यो, एकदमै क्यापेसिटी बिल्डअप गर्नु पर्यो स्थानीय जनप्रतिनिधिहरूलाई। राजनीतिक हस्तक्षेप एउटा जडिया पनि हो, एकदमै पक्राउ गरेर प्रहरीले निष्पक्ष रूपले स्वतन्त्र ढङ्गले काम गर्न पाउने कुरै गर्यो भने त्यो पाउने अवस्थै छैन अहिले। राजनीतिक कुनै मान्छेलाई पक्राउ गरेर लिएर गयो भने त्यो प्रहरी कार्यालयमा लग्नुभन्दा अगाडि दुनियाँ खोन आएको हुन्छ, हस्तक्षेप गरिहाल्छ, अनि यो हुनु हुँदैन। यसलाई यसको किनभने कानुन कार्यान्वयनको अभावमा चाहिँ राजनीतिक हस्तक्षेपले चाहिँ के अरे कानुन कार्यान्वयनको क्रममा चाहिँ राजनीतिक हस्तक्षेप अनावश्यक भयो भने जहाँ चाहिँ कानुनको चाहिँ सही ढङ्गले कार्यान्वयन हुन सक्दैन त्यहाँ सुशासनको प्रत्याभूति हुने सक्ने कुराहरू नै हुँदैन। एउटा अर्को चाहिँ यो सचेतनामूलक कार्यक्रमहरू चाहिँ लक्षित समूहमा पुर्याउने। मैले एउटा के अनुरोध गर्नु, जातीय विभेद गर्नु हुँदैन भनेर जातीय विभेदसँग सम्बन्धित चाहिँ हामीले अवेरनेस प्रोग्रामहरू सचेतनात्मक कार्यक्रमहरू गऱ्यौँ भने त्यसमा दलित समुदायको व्यक्ति मात्रै राख्ने होइन, हामी कहाँ त्यो धेरै ट्रेन्ड छ, किनभने त्यो जातीय विभेद गर्ने गैर दलित समुदायको मान्छेलाई राख्नु पर्यो नि।
निराश हुनुपर्ने जस्तो मलाई लाग्दैन। हामीले प्रदेश स्तरमा विभिन्न खाले कार्यक्रम गरेका छौँ, हाम्रा विभिन्न सङ्घ संस्थाहरूको सहभागिता छ र जिल्ला जिल्लामा पनि हाम्रा यी कार्यक्रमहरू गएका छन् भने हामीले अर्को के पनि हामीलाई जानकारी छ भने हामी मात्रै छैनौँ प्रदेशमा, हाम्रो प्रदेशभित्र हाम्रा स्थानीय तहहरू पनि छन्। स्थानीय तहहरूमा पनि लैङ्गिक हिंसा न्यूनीकरणका विविध खाले कार्यक्रमहरू आयोजना गरिएका छन्, सशक्तिकरणका कार्यक्रमहरू गएका छन्। त्यस्तै गरेर हामी गाउँ गाउँमा गयौँ भने वडा वडामा पनि यी कार्यक्रमहरू गएका छन्। हामी हरेक व्यक्तिमा प्रतिबद्धता हुनु पर्यो। जब व्यक्ति प्रतिबद्ध हुन्छ भने व्यक्ति व्यक्ति मिलेर समाज बनियो, समाज स्वतः प्रतिबद्ध बन्छ। समाज स्वतः प्रतिबद्ध बन्दै जाँदाखेरि स्वाभाविक ढङ्गले राष्ट्र प्रतिबद्ध बन्न सक्छ, जसले गर्दा हामी यी हिंसाका घटनाहरू न्यूनीकरण गर्दै जान सक्छौँ, एउटा सभ्य समाज सुसंस्कृत समाज विकास गर्न सक्छौँ। तर यो सुरुवात आफैबाट गर्नुपर्छ। तल्लो जात र माथिल्लो जात बनाएको हाम्रै मानसिकताले बनेको, किनभने हाम्रो जुन स्कुलिङबाट हाम्रो बच्चा आउँछ त्यो बच्चा जन्मेदेखि नै उसले बाहुन छेत्री कामी दमाई सार्की भन्ने शब्द नसुनियो भने स्वाभाविक ढङ्गले उसँग त्यो चेतनै विकास हुँदैन। त्यो डेभलप गरेको हाम्रै स्कुलिङले हो, हाम्रै संस्कारले हो, हाम्रै एजुकेसनको सिस्टमले हो, हाम्रो सामाजिक संरचनाले विकास गरेको। हामीले त्यसलाई न्यूनीकरण गर्नको लागि शिक्षा एउटा महत्त्वपूर्ण पाटो हो। समय लाग्छ। रोम इज नट बिल्ड इन अ डे। समाज पनि एक दिनमा बन्ने कुरा होइन। समाजको मानसिकता परिवर्तनको एक दिनमा होइन। तपाईँले 2 करोड छुट्याएर एउटा बाटो मजाले डोजर लाउनु भयो, ग्राभेल गर्नुभयो, 5 करोड छुट्याएर पिच गर्नुभयो, भर्खरै देख्नुहुन्छ। तर समाजमा आउने परिवर्तन, शिक्षामा आउने परिवर्तन, मानसिकतामा आउने परिवर्तन, संस्कारमा आउने परिवर्तन, इट टेक्स अ लङ टाइम। त्यसले धेरै समय लिन्छ। हामीले लैङ्गिक विभेदको कुरा गरेका छौँ। जातीय विभेद हिजोको तुलनामा धेरै घटेको छ, तर अझै बाँकी छ। चुनौतीपूर्ण कुरा हुन्, मानसिकतामा परिवर्तन गर्ने कुरा हुन्। ब्रेनको विकास गरेका छैनौँ, हामीले एजुकेसनमा लगानी गरेका छैनौँ, स्वास्थ्यमा समुचित लगानी गरेका छैनौँ, सामाजिक विकासका संरचनामा समुचित लगानी गरेका छैनौँ। हामीले अहिलेको बच्चालाई गुड स्कुलिङ दिउँ त 10 वर्षपछि यी हिंसा कहाँ पुग्छ, राम्रो एजुकेसन दिउँ त, राम्रो संस्कार विकास गर्ने शिक्षा दिउँ त हाम्रो बच्चाहरू कहाँ पुग्छन्। लैङ्गिक हिंसाका जातीय विभेद अन्त्यका कुराहरूलाई न्यूनीकरण गर्ने कार्यक्रम के हामीले स्कुलको बच्चालाई दिएका छौँ? बच्चाले कति छिटो कपी गर्छ हेर्नुहोस्। 1.5 वर्षको बच्चालाई हेर्नुहोस्, तपाईँले जे भन्नुहुन्छ उसले त्यो उत्तिखेरै कपी गरेर हुन्छ।
हाम्रो यो जुन चाहिँ लोकल बडीहरू छ, स्थानीय निकायहरू छ नि, जस्तो न्यायिक निकायहरू छ, ओडामा छ, जुन चाहिँ हाम्रो सबै प्रतिनिधि हुनुहुन्छ, उहाँहरूलाई चाहिँ स्ट्रङ बनाउनु पर्छ भन्छु। उहाँहरूलाई चाहिँ जस्तो हामीले अधिकार चाहिँ लाग्छ, किनभने हाम्रोमा मोस्टली लैङ्गिक हिंसा भन्ने बित्तिकै चाहिँ त्यसमा महिला हिंसा, महिला हिंसामा पनि अत्याधिक मात्रामा डाटाबाटै देख्यौँ कि त्यसमा चाहिँ अत्याधिक पीडित हुने भनेको हिंसा भनेको घरेलु हिंसाबाट पीडित हुन्छौँ भनेको छौँ। घरेलु हिंसामा प्रहरी कार्यालयमा मात्र नभइकन त्यसमा त जस्तो हाम्रो स्थानीय निकायमा पनि जान सक्नुहुन्छ त्यसको उजुरी दिएर, त्यो कुराहरू चाहिँ त्यहीँबाट सल्भ हुने हो भने, जस्तो आफ्नो जिम्मेवारीबाट पन्चिन खोजेको त म पक्कै पनि होइन, तर त्यही पनि त्यहीँबाट त्यो कुराहरू सल्भ हुन्छ भने इभन हाम्रो प्रहरी कार्यालयमा त हामी त केसहरू पनि हेर्ने गर्छौँ, र त्यसमा चाहिँ हामीले अलिकति झनै इफोर्ट लाउन सक्थ्यौँ कि भन्ने हिसाबले चाहिँ त्यसरी लोकल बडिजहरूलाई चाहिँ हजुरहरूले अलिकति स्ट्रङ बनाइदिनु भयो भने, उहाँहरूले आफ्नो दायित्व त्यहाँबाट पुरा गरिदिनु भयो भने चाहिँ त्यो चाहिँ इजी हुन्थ्यो। अनि अर्को हस्पिटलले चाहिँ इमर्जेन्सी सर्भिसेस प्रोभाइड गर्नलाई चाहिँ अलिकति कमी कमजोरी त्यहाँ देखिया छ भन्नुभएको छ, त्यो त्यसमा चाहिँ अलिक कमी कमजोरी चाहिँ देखिया छ। जस्तो पिसिआर टेस्टको लागि पनि एउटा सर्टेन टाइम राख्नुभएको छ उहाँहरूले होइन, अब कहिले कहीँ अब हामीलाई त्यो रेस्क्यु गर्दाखेरिमा बालबालिका महिला जुनै पनि जतिखेर पाइन्छ त्यतिखेर रेस्क्यु गर्नुपर्ने हुन्छ। अब सङ्घ संस्थाले पनि राख्दिन, पीडितहरू हुनुहुन्छ नि त, उहाँलाई पनि सङ्क्रमणको डर भयो, उहाँले पनि टेस्टको लागि माग्नुहुन्छ, र त्यतिखेर चाहिँ हामीले टेस्ट उपलब्ध गराउन नसक्दा त्यो डिफिकल्टिज रहेको छ। त्यो जस्तो टेस्टको सुविधाहरू चाहिँ अलिकति हुन्छ नि 24 आवर नै सर्भिस दिनुभयो भने अलिकति इजी हुने थियो त्यो कुरामा। अनि अर्को जस्तो उहाँहरूले कुनै पनि न्युज होइन पब्लिस गर्नुपर्छ, सबैलाई चाहिँ अब सूचनाको हक छ, सूचनाको हक अन्तर्गत सबैलाई सूचनाको हक छ, तर सूचनाको हक हुँदाहुँदै पनि हामीलाई चाहिँ के डिफिकल्टी भएको छ भने, उहाँले सूचनाको हक अन्तर्गत सबै मिडियामा पब्लिस गरिदिनुहुन्छ, त्यही कुरा चाहिँ हामीलाई चाहिँ के हुन्छ अनुसन्धानको पार्टमा चाहिँ त्यो चाहिँ डिफिकल्ट हुन जान्छ। अब त्यसपछि आएर हाम्रो अर्को लिगल प्रोसिड्युरमा जाने कि अलिकति त्यसमा चाहिँ जस्तो सूचनाको हक पनि कायमै रहोस् र गोपनीयता पनि मेन्टेन रहोस्, साथसाथै हामीलाई कानुनी कारवाहीमा पनि इजी हुने तरिकाले सबैजना मिलेर जान सक्यो भने त्यो पनि अलिकति सहज हुन्छ।
म त यही भन्न चान्स जति पनि यो महिलाप्रति जति पनि असरहरू देखेको छ त्यो ए टु जेड असरहरू तेस्रो लिङ्गी समूहलाई पनि परेको छ सेम देखिन्छ किनभने चाहिँ हाम्रो साथीहरू तेस्रो लिङ्गी समुदायका व्यक्तिहरू घर परिवार छोडेर आएर पोखरा जस्तो ठाउँमा चाहिँ उहाँहरू डेरामा बस्नु परेको छ र कतिपय साथीहरू त्यो असरको त्यो लक्षण देखे पनि उहाँहरू त्यो पिसिआर टेस्ट गर्न नमान्ने किनभने चाहिँ डेराको बसाइले गर्दाखेरि भोलि थाहा भएको खण्डमा चाहिँ घर बेटीले निकाल्छ अनि हामी कहाँ जाने एक त तेस्रो लिङ्गीलाई डेरा दिन मान्दैन डेरा पाउँदै पाउँदैन यस्तो समूहलाई किन राख्ने यस्तो व्यक्तिलाई किन राख्ने भनेर चाहिँ घर बेटीले कुरा बुझेर राखे पनि यता छरछिमेकीले चाहिँ राख्न मान्दैन अनि यो समस्या हुँदा हुँदा कोभिड-19 को समस्याले कतिपय हाम्रो साथीहरू चाहिँ त्यो लक्षण देखे तापनि त्यो के छ भनेपछि पिसिआर टेस्ट गरेर जानुस् जानुस् भन्दाखेरि उहाँ चाहिँ जान मान्नु भएन किनभने भोलि हामी चाहिँ यहाँबाट हामी कहाँ जाने त हाम्रो डेरा कहाँ दिन्छ यो अवस्थामा अनि त्यो समस्या पनि हो अर्को कुरा चाहिँ यो लैङ्गिक पहिचानको एउटा चाहिँ जुन चाहिँ एउटा चाहिँ लाञ्छना विभेद छ होइन अनि खुलेर आउन नसक्ने जसको कारणले गर्दाखेरि अनि उहाँहरू चाहिँ आफ्नो चाहिँ परेको हिंसाहरू चाहिँ म तेस्रो लिङ्गी हो भनेर चाहिँ उहाँ चाहिँ खुलेर आउन नसक्ने अनि भोलि हाम्रो चाहिँ कति मिडियामा आउँछ कि कति थाहा पाउँछ कि घर परिवारले थाहा पाउँछ भन्ने कुरा उहाँले त्यो कुरा चाहिँ आफूले चाहिँ लुकाएर राख्नु परेको छ आफ्नो पहिचान त्यो त्यो एउटा चाहिँ उहाँहरूको एउटा बाध्यता पनि छ अर्को कुरा के छ भने यो कोभिड-19 को असरले हाम्रो पोखरामा एकजना तेस्रो लिङ्गी बहिनी यो रानी पुवामा चाहिँ डेरामा बस्नुहुन्थ्यो अनि उहाँलाई ठुलो असर पर्यो अनि किनभने उहाँ चाहिँ त्यो बिस्कुट फ्याक्ट्रीमा चाहिँ उहाँले चाहिँ सानोतिर एउटा रोजगार गर्नुहुन्थ्यो अनि उहाँ चाहिँ घरै बस्नुभयो त्यसपछि उहाँ चाहिँ के भयो भन्दाखेरि तपाईँको चाहिँ मानसिक असरले गर्दाखेरि अनि उहाँको त्यो बिस्कुट फ्याक्ट्री कम्पनी बन्द भयो चाहिँ उहाँको त्यो अवस्था जुन घरबेटीको चाहिँ एउटा चाहिँ घर भाडा तिनै समस्याले गर्दाखेरि उहाँ जुन चाहिँ समस्या भयो जुन चाहिँ असर पर्यो अनि उहाँ चाहिँ पछि गएर उहाँ चाहिँ के त मतगौडाको नहरमा गएर उहाँले चाहिँ सुसाइड गर्नुभयो तर चाहिँ भाग्यवश एकजना चाहिँ ड्राइभरले उहाँलाई देखेपछि उहाँलाई चाहिँ त्यस नहरबाट चाहिँ लिएर चाहिँ अहिले उहाँ चाहिँ सुरक्षित अवस्थामा बस्नुभयो र कतिपय साथीहरू एउटा डेराबाट अर्को ठाउँ पनि सरेको पाइन्छ कतिपय साथी कतिपय साथीहरू सर्न सकेको छैन यसकारण चाहिँ कतिपय साथीहरू चाहिँ रोजगारको समस्या कतिपय हाम्रा साथीहरू यौन व्यवसाय गर्नेहरू पनि साथीहरू छन् बाध्यताले नोकरी छैन एक्सेप्टेसनको कुराहरू चाहिँ समाजमा छैन परिवारमा छैन कसैले दिँदैन त्यसै कारणले गर्दाखेरि उहाँहरू यौन पेसा गर्न बाध्य भएका छन् अनि त्यसपछि यो लकडाउनको समस्याले गर्दाखेरि उहाँको रोजीरोटी अनि कतिपय चाहिँ आफ्नो चाहिँ लेबर काम गर्ने हाम्रो चाहिँ सामान्य भाइहरू पनि छन् उहाँहरूलाई रोजीरोटीको समस्या अनि यो धेरै समस्या भएको कारणले गर्दाखेरि त्यसै कारण चाहिँ त्यो अवस्थामा हामीले कतिपय वडाबाट हामीले चाहिँ राहत पनि वितरण गर्यौँ र हाम्रै विभिन्न दार्तीय निकायहरूबाट पनि चाहिँ कतिपय साथीहरूलाई हामीले चाहिँ राहत वितरण गर्यौँ र यो समस्या जति पनि समस्या छ यो समस्या जति महिलाले परेको छ त्यो समस्या हामी तेस्रो लिङ्गी समुदायलाई पनि परेको पाइन्छ अर्को कुरा भन्दाखेरि जस्तो चाहिँ कोभिड-19 यत्रो महामारी संसारभरि फैलियो आज हामी यसको चाहिँ असरमा परेका छौँ यसले एउटा चाहिँ हरेक मानिसलाई हरेक समुदायका व्यक्तिलाई यसले ठुलो एउटा चाहिँ लेसन सिकाएको छ होइन अब यो व्यक्तिले मात्र होइन प्रत्येक मानिसले मात्र होइन अब राज्यले पनि यस महामारीबाट धेरै कुरा सिक्नु पर्दछ अनि जुन चाहिँ जनमानसमा के असर पर्यो सुसाइडको असर भोकको असर र बेरोजगारको असर पर्यो विदेश पलायन हुनु पर्यो यो लेसनहरू देशको आर्थिक अवस्था कहाँ पुग्यो यो सम्पूर्ण स्वास्थ्य उपचारको समस्या यो सम्पूर्ण समस्याहरूलाई जुन एउटा चाहिँ कोभिड-19 हामीले सिकाएको छ त्यो प्रत्येक मानिसले र राज्यले पनि त्यो चाहिँ सिकाइ हुनु पर्दछ कुनै वर्ष योभन्दा पनि ठुलो महामारी आउन नसक्ला भन्ने छैन त्यसकारण अहिलेबाट चाहिँ कसरी चाहिँ यस्ता चाहिँ महामारीबाट चाहिँ सचेत हुन सकिन्छ कसरी राज्यबाट के कस्ता चाहिँ यो जनमानसमा चाहिँ सेवा सुविधा दिन सकिन्छ भन्ने कुरा अब चाहिँ पक्कै पनि चाहिँ राज्यले चाहिँ नीति नियममा चाहिँ एउटा व्यवस्थापन गर्नुपर्दछ भन्ने लाग्दछ धन्यवाद
मानव अधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा आफ्ना राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ हामीलाई पत्राचार गर्ने ठेगाना हो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालय पोखरा हामीलाई इमेलमा pokhra@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी र इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।